Sí. अलग बात हो जाए, बाकी अलग हो जाए, गुजरा भी करके बताते हैं। इसमें गुजारिश है कि ये जितनी भी हमारी मजलिसें हैं ये बहुत असमत वाली, बहुत वक्कार वाली, इसलिए हमारी दरखास्त है कि इसमें जितना आदाब के साथ बैठेंगे उतना इससे हम फायदा उठाने वाले होंगे। आप हजरात ने बार बार सुना होगा, बाअदब बानसीब, बाअदब बानसीब। तो अदब से अल्लाह पाक बंदे को नवाजते हैं, के साथ जहां भी बात हो, जो भी कर रहा हो, तो फायदा देने वाले अल्लाह पाक है। इन आदाब में से एक बड़ी चीज है कि अल्लाह और अल्लाह के रसूल की अजमत के साथ बात को सुना जाए। किसकी बात? अल्लाह की बात, अल्लाह के रसूल की बात, उनकी मोहब्बत के साथ, उनकी अजमत के साथ बात सुनी जाए। फिर आदमी अमल की नीयत से सुने, औरों तक पहुंचाने की नीयत से सुने। इसके साथ साथ इसका इंतजार भी हो कि मजलिसें में अल्लाह की रहमत उतर रही, सकीना नाजिल हो रही है, फरिश्तों ने इन मजलिसों को घेरा हुआ है। और जब ये मजलिस खत्म होती है तो फरिश्ते आसमानों पर जाते हैं, पूछते हैं कहाँ से आ रहे हैं। अगर जो अल्लाह जानते हैं ऐसी ऐसी मजलिस थी वहां से उठ के आ रहे हैं जहाँ आपका जिक्र था, आपके रसूल का जिक्र था। अच्छा, वो क्या चाह रहे थे? अल्लाह जन्नत चाहते थे, जहन्नम से पनाह मांगते थे। तो फरिश्तों तुम गवाह रहे ना कि हमने उनको जन्नत दे दी और जहन्नम से पनाह दे दी। एक फरिश्ता अर्ज करते हैं कि अल्लाह, एक आदमी ऐसा था जो अपने किसी काम से वहां से गुजर रहा था, उसने देखा वो भी पास आके बैठ गया, आया नहीं था उस मजलिस के लिए, अपने किसी काम से गुजर रहा था, गुजरते गुजरते वो भी वहां के बैठ गया, उसके बारे में क्या हुक्म है? कि ये मजलिस ऐसी बाबरकत है कि इसके पास, यहाँ इनके पास बैठने वाला भी महरूम नहीं रहता, उनकी भी मफरत होती है। तो बड़ी बरकत वाली मजालिस, इसलिए इनमें आदाब के साथ बैठना ये आदमी को फायदा देता है। जितना हम आदाब का ख्याल रखेंगे उतना अच्छा आगे बढ़ेंगे। तवज्जो से सुनना, तलब से, शौक से सुनना। जब हजरत सल्लल्लाहु अलैहि वसल्लम वही उतरती थी तो आप उसको दोहराते थे शुरू में ताकि मुझे फौरन याद हो जाए, और फिर मैं औरों जिम्मेदारी औरों तक पहुंचाना है मुझे, इसलिए उसको याद करने की कोशिश करते थे। तो अल्लाह पाक ने मना फरमा दिया कि नहीं, आप दोहराए नहीं, याद नहीं करें इसको, बल्कि आप तवज्जो से सुने। बाकी याद कराना, उस पे अमल कराना, मौके पर लोगों के सामने बयान करवाना, ये हमारी जिम्मेदारी है, आप अपनी जिम्मेदारी पूरी कीजिए। आदमी ये समझता है कि मैं जुबान भी समझता है, बात तो उर्दू में हो रही है, मेरी उर्दू कमजोर है, मुझे समझ नहीं आती। देखिए मेरे भाई, नमाज पढ़ते हैं ना जी, नमाज में इमाम साहब अरबी में किरात करते हैं, बहुत सारे ऐसे हैं जो अरबी नहीं समझते, लेकिन अजर उनको भी उतना ही मिलता है जितना आप समझने वालों को मिलता है। तो नमाज में मकसूद यह है कि भी आदमी अल्लाह के ध्यान से नमाज पढ़े, अल्लाह को राजी करने के लिए पढ़े, अल्लाह पाक के यकीन के साथ पढ़े, हुजूर वाला तरीका सीख के पढ़े, फजाइल के इस्तेजार के साथ पढ़े। इन्हीं सिफात के साथ नमाज में भी बैठे हैं, यकीन के साथ बैठे हैं, हुजूर वाले तरीके से बैठने की कोशिश करें, अल्लाह के ध्यान के साथ, अल्लाह को राजी करने के लिए और फजाइल के शौक के साथ हम बैठे, मुजाहिदे के साथ बैठे। अब क्या होता है कि आदमी की तबीयत होती है, थोड़ी देर के बाद कोई प्यास लग रही है, कुछ तकाजा सा हो रहा है, तो छोटे छोटे तबीयत के तकाजों की वजह से उठ के जाना, ये इन मजलिसों में बाज़ूकात नाकदरी की शक्ल बन जाती है। तो इससे आदमी बचने की कोशिश करता रहे। एक और अहम बात जो आज कल बहुत ज्यादा बन गई कि देखिए इन मजालिस में हम तस्वीर ना बनाए, इसको तो मुस्तकिल हर एक हम में से अपने साथ इसको बांध ले कि इन मजलिसों में तस्वीर नहीं बनानी है। देखिए उलमा कराम ने बाद चीजों में वो इल्मी तहकीक होती है, बाद शक्लों में वो कुछ उसमें बताते हैं कि भी ये जायज है, वो एक अपनी बहस है, अपनी इल्मी चीजें हैं, लेकिन तस्वीर की जाते ही अल्लाह के हाँ वो बहुत नापसंदीदा चीज है। फजाइल अमाल में आप ने पढ़ा होगा कि इसमें कयामत के दिन जब लोग जमा हो जाएंगे हिसाब किताब के लिए, तो भी हिसाब शुरू नहीं होगा, जहन्नम से एक ओनक एक गर्दन निकलेगी और वो तस्वीर वालों को उठा के जहन्नम में ले जाएगी, हिसाब किताब उसके बाद शुरू होगा। तो ये मामूली चीज नहीं है, ये मजलिसे कुरान और हदीस की मजलिसे हैं, अल्लाह और अल्लाह के रसूल की बातें हैं, इनमें चीजों में लगना एक इंतहाई संजीदा मजलिस हो उसमें कोई खेलना शुरू कर दे तो क्या कहेंगे उसको, ये खेल नहीं है। एक संजीदगी के साथ बस चीजें अर्ज करने की कोशिश की जा रही है, उनको तवज्जो से सुनना और फिर उसके मुताबिक आगे अपनी जिंदगी औरों की जिंदगी उस पर लाने की कोशिश करना। क्योंकि मेरे भाइयों मसला दोनों जहानों का है, हमेशा की जिंदगी का मसला है, दुनिया का भी है, सारी दुनिया के इंसानों अल्लाह पाक आखिरत में भी दुनिया में भी उनको कामयाब कर दे, उसके लिए हमारा ये जमा होना है, उसके लिए हमारा बैठना है। तो इसको हम ये सब इस किस्म की चीजें हैं कि जो आदमी की तवज्जो उधर खींच लेती हैं। इसलिए हमारी दरख्वास्त है बहुत ही अदब से ये जो है तस्वीरें वगैरह बनाना, इससे हम बचे। तवज्जो से सुनना ये आदमी को, देखो इस मजलिस का बदल और कोई चीज नहीं हो सकती। एक आदमी ने रिकॉर्ड भी कर लिया, यहाँ के चारपाई पे बैठ के अपनी कुर्सी में बैठ के आराम से बैठ के सुनेगा, लेकिन ये जो मजलिस है जिसपे सकीना नाजिल हो रही है, रहमतें नाजिल हो रही है, फरिश्तों ने घेरा हुआ है, वो उसका बदल नहीं बन सकती। फिर एक दूसरे के कुलूब के असरात पड़ते हैं, दिलों के असरात पड़ते हैं, सबके दिल एक मजमा है जो अल्लाह की मोहब्बत के साथ, अल्लाह के रसूल की मोहब्बत के साथ आगे बैठा हुआ है, उस सबके कुलूब का असर पड़ता है दिलों पर। तो इसलिए ये दरख्वास्त है कि भी हम जिस मजलिस में भी हम बैठे, चाहे मोहल्ले का गश्त है उसके बाद बयान है, चाहे मस्जिद की तालीम है घर की तालीम है, चाहे हम किसी भी जगह पर अल्लाह के रास्ते में निकले हुए हैं, तो इसका जरा इन आदाब का ख्याल रखा जाए। तो ख्याल फरमाएंगे ना जी आप हजरात, और एक दूसरे को भी बहुत बहुत शफकत से उसकी भी अर्ज करते रहे, उससे भी गुजारिश करते रहे। मेरे मुख्तर बुजुर्ग और भाइयों, अल्लाह पाक ने इस कायनात को बनाया है, कुछ नहीं था, एक अल्लाह थे, और एक वक्त आएगा कि कुछ नहीं रहेगा लेकिन अल्लाह पाक की जात होगी। अल्लाह ही सबसे पहले है, वही सबसे आखिर, अव्वल 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 आखिर। तो अल्लाह ने अपने इरादे से इस कायनात को बनाना चाहा, तो अल्लाह ने पहले लौह को कलम को पैदा किया, फिर कलम से कहा कि लिख, उसने किया कि अल्लाह क्या लिखूं, मैं जो कुछ हो चुका जो कुछ होने वाला सब लिख दूं, तो लोहे महफूज पे उस तकदीर के कलम ने सब कुछ लिख दिया। اللہ پاک نے عرش کو، کرسی کو پیدا فرمایا، اللہ پاک نے پانیوں کو پیدا کیا، اس پانیوں پہ اللہ نے تجلی فرمائی، اس سے آسمان بنے، اس سے پھر اس کے بعد زمینیں وجود میں آئیں، پھر زمین کے اوپر اللہ پاک نے طرح طرح کی پیداوار کو پیدا فرما دی، زمین پانی پہ ہلتی تھی، اس کو ہلنے سے روکنے کے لیے پہاڑ کیلوں کی طرح، میخوں کی طرح اس میں گاڑ دیے، زمین کا ہلنا رک گیا، جہاں اس وقت بیت اللہ ہے وہاں سے زمین پھیلنا شروع ہوئی، خشکی پھیلنا شروع ہوئی، اور وہ پانی کے اوپر ہلتی تھی، جیسے کاغذ پانی کو پھیلا دیں تو وہ ہلتا ہے اس طرح ہی، تو وہ اس کا ہلنا روکنے کے لیے اللہ نے پہاڑوں کو اس میں گاڑ دیا، اور یہ سب 6 دن اور رات میں کیا گیا۔ ہاں یہ الگ بات ہے کہ وہ دن کتنے لمبے تھے اور راتیں کتنی لمبی تھیں، یہ اللہ پاک کا اپنا ایک نظام ہے۔ اور اس میں ایک چیز اس طرف بھی اشارہ کیا گیا کہ تعمیر وقت لیتی ہے، تعمیر کنسٹرکشن جو ہے یہ وقت لیتی ہے، تخریب لمحوں میں ہو جاتی ہے، بچہ پیدا تو 9 مہینے میں، بندہ تو 9 مہینے میں ہے، اور مرنے میں 1 منٹ نہیں لگتا، ایکسیڈنٹ ہوا گرا ختم ہو گیا، ہارٹ اٹیک ہوا گرا ختم ہو گیا، گولی لگی گرا ختم ہو گیا، عمارت بننے میں مہینوں لگ جاتے ہیں۔ یہ بھی انہوں نے یہاں تو خیر وہ بنے بنائے نقشہ، لیکن یہ جتنا بھی بنایا کہتے 6 مہینے سے ساتھی کام کر رہے تھے، لیکن جب اس کو سارے کو سمیٹیں گے تو 2-3 دن میں اس کو سمیٹ کے کر لیں گے۔ تو ہر تعمیر وقت لیتی ہے، کائنات بنی تو 6 دن اور رات میں، لیکن جب مٹنے کا وقت آئے گا، ایک شور پھونکا جائے گا، آسمان ٹوٹ جائیں گے، سمندروں میں آگ لگ جائے گی، پہاڑ روئی کے گالوں کی طرح اڑیں گے، سب ختم ہوا جائے گا۔ تو تعمیر وقت لیتی ہے، انسانوں کا بننا یہ وقت لیتا ہے، قوموں کا بننا وقت لیتا ہے، یہ دنوں میں نہیں ہوتا ہے، اس میں وقت لگتا ہے۔ تو خیر اللہ پاک نے 6 دن اور رات میں اس کائنات کو بنایا، اور آخر میں اللہ پاک نے حضرت آدم علیہ السلام کو پیدا فرمایا۔ آدم علیہ السلام کی پیدائش سے پہلے ان کی پرورش، ان کی ضرورت کا سارا سامان اس کائنات میں رکھ دیا۔ انسان سوچتا ہے کہ جی میں بنوں گا کیسے، تو انسان کے پیدا اور اس کے بننے سے پہلے پرورش کا سارا نظام بنایا ہے اللہ نے۔ آخر میں جمعے کے دن عصر کی نماز کے بعد اللہ پاک نے آدم علیہ السلام کا پتلا، ان کا جسم بنایا، اور اس کو بڑی عظمت دی ہے، میں خلق تو بھی یہ دیا، ہم نے اس کو اپنے ہاتھوں سے بنایا ہے، اپنے ہاتھوں سے پیدا کیا ہے۔ قسمیں کھا کے اللہ پاک نے ارشاد فرمایا کہ ہم نے زیتون کی قسم، انجیر کی قسم، اس عظمت والے شہر کی قسم، طور سینین کی قسم، قسمیں کھا کے اللہ فرما رہے ہیں کہ ہم نے اس کو بہترین شکل پہ پیدا کیا ہے اس انسان۔ آدم علیہ السلام کو اللہ پاک نے جب ان کو ان کے اندر روح پھونکی تو فرشتوں سے کہا کہ ان کو سجدہ کرو، فرشتوں سے ان کو سجدہ کرایا، یہ بتایا کہ دیکھو یہ اللہ کے نزدیک سب سے اونچی مخلوق ہے، مشرف اور مکرم اس کو بنایا۔ پھر اللہ نے آدم علیہ السلام کی اولاد کو اپنی حکمتوں سے آدم علیہ السلام کو زمین پہ بھیج دیا، ایک عنوان بن گیا ان سے، ایک جو چوک ہوئی تھوڑی سی اس پہ اللہ پاک نے زمین پہ اتارا۔ آدم علیہ السلام بہت عرصہ تک اللہ سے روتے رہے، استغفار کرتے رہے، معافی مانگتے رہے کہ اللہ جو چوک ہو گیا آپ انہیں معاف کر دیں۔ خیر پھر اللہ پاک نے ان سے حوا اور آدم علیہ السلام سے آگے اولاد کا سلسلہ چلایا، بنی آدم کو اللہ نے پیدا کیا ان کے ذریعے سے، اور بنی آدم کے بارے میں کیا کہا کہ ہم نے بنی آدم کو قابل اکرام بنایا ہے، وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ، ہم نے ان کو قابل اکرام بنایا ہے۔ ہر انسان بہت قیمتی ہے، بہت اونچا ہے، انسان ہونے کی وجہ سے اللہ کے ہاں بہت اونچا ہے۔ کہ الدنیا خلقت لکم، ہم نے ساری دنیا تمہارے لیے پیدا کی ہے، سب کچھ تمہارے لیے بنایا ہے، انسان کو کپڑے کی ضرورت ہے، ایک لمبا چوڑا نظام بنا دیا، ایک طرف پودے ہیں ان پہ کپاس اگتی ہے، پھر اس کو اٹھا کے فیکٹریوں میں لے جاتے ہیں، ٹرکوں کا، بسوں کا نظام بنایا، وہاں پہنچا ہو، پھر وہاں جا کے اس کا وہ جو रुई के आगे धागा बांधता है, फिर अगली विलो में जाता है, उस धागे से फिर कपड़ा बांधता है, फिर आगे वहां से उसके ऊपर रंग रोगन उसके डिजाइन बनाने का, फिर आगे वहां से चलता है, और वहां से चलते चलते फिर वो बाजारों में पहुंचा, वहां से दुकान पे आया, वहां से एक दर्जी के पास पहुंचा। अब वो कितने एक एक धागा उसका सुई से मशीन से कैसे उसको सीता है, जरा सा उसका धागा टेढ़ा ना हो जाए, बटन बटन उसका आगे पीछे, क्यों कि इस कायनात का शहजादा है जिसने कुर्ता पहनना है, जिसने एक टोपी पहननी है, एक एक चीज वहां से लेके यहाँ तक उसका एक निजाम चलाया है कि अल्लाह पाक ने इस इंसान को काबिल इकराम बनाया है, इसकी पैदाइश से पहले इसकी परवरिश का निजाम बना दिया, तो जमीन में सारा निजाम रखा, फिर जब पैदा हुआ तो पैदा होने से पहले, दुनिया में आने से पहले इसकी माँ में, माँ की छाती में अल्लाह ने इसकी परवरिश का एक तरतीब बना दी। उसके बाद फिर तो मेरे भाइयों बुजुर्गो, ये इंसान बड़ा कीमती है, बहुत कीमती है, अल्लाह ने इसको बहुत ऊंचा बनाया है। इसलिए कहा गया कि एक इंसान को भी अगर कोई उसके हक के बगैर नाजायज तौर पर अगर उसको कत्ल कर देता है तो ऐसे है जैसे उसने सारी इंसानियत को कत्ल कर दिया, इतना बड़ा जुर्म है अल्लाह के यहाँ। और सारी दुनिया के इंसान ये आपस में एक माँ और बाप की औलाद है। आप बताइए कि जो एक माँ बाप की औलाद होंगे उनका आपस में क्या रिश्ता होगा, सब एक दूसरे के बहन भाई हुए। तो इस नस्बत से सारे इंसानों के लिए खैरख्वाही, सारे इंसानों के लिए हमदर्दी रखना। तो मेरे भाई, अल्लाह ने इंसान को बड़ा कीमती बनाया है, लेकिन जो चीज जितनी कीमती होती है, जितनी ऊंची होती है, उसका मकसद भी उतना ही ऊंचा होता है। अल्लाह पाक ने इसको किस मकसद के लिए पैदा किया है, किस मकसद के लिए अल्लाह ने बनाया? अपने जिस्म से बाहर मुख्तलिफ चीजें फैली हुई हैं, उन पे हम गौर करते हैं, देखते हैं, हर चीज का कोई ना कोई मकसद नजर आता है। सूरज रोशनी देता है, गर्मी देता है, ये जो कायनात को अल्लाह ने बनाया है ना जी, इसके बनाने के दो मकसद हैं, एक मकसद बड़ा है, एक छोटा है। कायनात में जितनी चीजें फैली हुई हैं, छोटा मकसद तो ये है कि इस जमीन सूरज चांद सितारों में अल्लाह ने इंसानों की जरूरतें रखी, जरूरतें छुपा रखी हैं, वो एक निजाम अल्लाह ने बना दिया है, और वो जरूरतें इंसानों को उसका इल्म दे दिया, समझ दे दी, क्योंकि हमने आदम अलैहि सलाम को दुनिया की चीजों का, हर चीज का इल्म, यानी उनमें और उनकी नस्लों में वो इस्तेदाद रख दी कि इन चीजों को पहचाने वो, और इन पे मेहनत करके इनमें अल्लाह ने इंसानों की जरूरतों का पूरा करना उसकी खासियत रखी है। अपनी जरूरत की चीजें इसमें से हासिल कर लो, कहीं तेल निकल रहा है, कहीं पेट्रोल निकल रहा है, कहीं गैस निकल रही है, कहीं जो है सोना है, कहीं चांदी है, ये सब इंसान की जरूरत की चीजें हैं, कहीं गंदुम है, चावल है, सब्जियां हैं, अल्लाह ने इस जमीन में, इस दुनिया के अंदर इंसान की जरूरतों को छुपा दिया है, मेहनत करो और उनको हासिल कर लो। लेकिन ये मकसद छोटा मकसद है, ये बड़ा मकसद नहीं इस कायनात का, और ये आम है, जो चाहे इसमें मेहनत करेगा उसको अल्लाह पाक उसके मुनाफे दे देंगे। ये दुनिया इंसानों की जरूरतों को पूरा करने के लिए बहुत काफी है, बहुत काफी है, इसमें कमी नहीं है, लेकिन जरूरतों के लिए, ख्वाहिशात के लिए नहीं। ये दुनिया ख्वाहिशात पूरी करने की जगह नहीं है, ख्वाहिशात के एतबार से तो इतनी तंग है, इतनी तंग है कि ये एक इंसान की ख्वाहिश पूरी नहीं कर सकती। हाँ, जरूरतों के लिए है ये, अगर 7 बिलियन कहते हैं, 7 अरब की आबादी है, अगर ये 70 अरब भी हो जाए तब भी ये दुनिया काफी है, इसमें कमी नहीं है, लेकिन जरूरतों के लिए। जरूरत क्या है कि जिसके पूरा ना करने से आदमी को तकलीफ पहुंचे, जरर है। 4-5 चीजें जरूरत की है, लिबास सर्दी गर्मी के एतबार से, एक आध जोड़ा सर्दी का, एक आध गर्मी का, चलो से आदमी को से जरर ना पहुंचे। रिहाइश, इसी तरह सवारी है या खाना पीना है, निकाह है, ये 4-5 चीजें जरूरत की है आदमी की। इसमें जरूरत के बकदर लगना, जरूरत के बकदर लगना। ख्वाहिश के अगर चलेंगे तो शायद एक इंसान के लिए भी ये काफी ना हो दुनिया। तो जरूरत के बगैर इसमें लगना। ख्वाहिशात पूरी करने की जगह अल्लाह ने जन्नत बनाई है, आखिरत बनाई, वहां इंसानों की ख्वाहिशात पूरी होंगी। तो अल्लाह पाक ने इंसान को
भाइयों से एक खुसूसी गुजारिश है कि चार महीने लगाए हुए हजरात, जिन साथियों के चार महीने लग चुके हैं या उससे ज्यादा का वक्त, उन भाइयों की खिदमत में गुजारिश है कि मेरे सीधे हाथ की तरफ तशरीफ ले जाए, यहाँ पर ये मशहूर वाला कमरा इसके बाहर। चार महीने वाले साथी या उससे ज्यादा वक्त लगे हुए वो इंशाल्लाह मेरे सीधे हाथ की तरफ वहां पर भाई फारूक साहब इंडिया वाले तशरीफ रखते
हैं। जिनके पहले चार महीने लगे हुए ना थे, जो चार महीने के लिए आए हैं उनके लिए नहीं है ये बात, जो पहले चार महीने लगा चुके उनको वहां बुलाया है।
All those brothers who have already spent 4 months or time more than that, they are kindly requested to go on the right hand side. Bhai Farooq Sahib is sitting there near the Mashura Kamra, just outside the Kamra of Mashura Mashal. Baki saathiyon ki khidmat mein mohabbana guzarish hai ki kareeb kareeb ho jaye, baat chalti rahegi yahan pe, baki saathiyon se guzarish hai aage tashreef le. 4 mahine wale saathi ya usse zyada, जैसे भाई फरमा रहे हैं कि जो अभी 4 महीने के लिए आए हैं वो नहीं, जिनके 4 महीने पहले लग चुके हैं या उससे ज्यादा वक्त लग चुका है, उनकी खिदमत में मुअद्दबाना गुजारिश है कि वो सीधे हाथ की तरफ तशरीफ ले जाए, वहां भाई फारूक साहब इंडिया वाले तशरीफ रखते हैं। अल्लाह आप हजरात को जजाय खैर दे, बाकी साथी आगे आ जाए ताकि बात चलती रहे, तशरीफ आगे ले आए। अल्लाह आप हजरात को जज़ाए खैर दे।
आइए जी आगे तशरीफ ले, करीब करीब आज मजमे के साथ जुड़ के बैठे, इंशाल्लाह करीब तशरीफ ले आए जी। अगर आप हजार भी पहले 4 महीने लगा लेते आप भी वहां चले जाते, क्या ख्याल है? तो क्या राय है, चलो अब तक जो जो हुई उस पर इस्तगफार कर ले, अब इस इज्तिमा से 4 महीने के लिए चले जाए, तो क्या ख्याल है आप में से कौन कौन इस इज्तिमा से 4 महीने के लिए जाएगा? तो अगली दफा भी ऐलान होगा फिर भी आप यहीं बैठे होंगे, क्या रहा है कौन कौन यहाँ से 4 महीने के लिए जाएगा अभी? अच्छा तो क्या नियत नहीं अभी तक आप बता दी? तो मेरे बुजुर्गो, इस कायनात को अल्लाह ने एक मकसद तो ये दिया कि इसमें इंसानों की जरूरतें छुपी हुई उन पर मेहनत करके उन जरूरतों को पूरा करें, लेकिन ये छोटा मकसद है। अच्छा बड़ा मकसद क्या है? इस सारे निजाम को देखो और देखने के बाद इसके बनाने वाले को पहचानो, वो कौन है जिसने इतना बड़ा आसमान बगैर किसी सुकून के बगैर किसी सहारे के खड़ा फरमा दिया। देखो बार बार देखो और उसमें कोई कमी नहीं पाओगे। फिर उसने सूरज चांद सितारों का एक निजाम बनाया, इतना वसी इतना वसी आदमी तसव्वुर नहीं कर सकता। सूरज रोज मशरिक से निकलता है, मगरिब में गुरु बोलता है। अगर आज यहां पर सूरज सुबह 5:07 पे तुलू हुआ है ब्लैकबर्ड में, तो ठीक 1 साल के बाद आज की तारीख 27 जुलाई को 5:07 पे तुलू होगा, ना 8 होंगे ना उसके 6 होंगे। अब इतना उसको किसने बांध के रखा होगा, किसने उसको इतना पाबंद करके रखा होगा? कौन जात है जिसने सारे को बनाया है? कौन है जो इसको इस्तेमाल कर रही है? इतना मुरज़म इतना मुरतब निजाम, پانیوں کو کس نے پیدا کیا، پھر پانی میں بہنے کی صفت کس نے رکھی، یہ بہنا یہ خوبی ہے کس نے اس کے اندر رکھی ہے، ہواؤں کو کس نے پیدا کیا، اس کو کون حرکت میں لاتا ہے، کون اس کو چلاتا ہے، بارشوں کو کون برساتا ہے، زمین میں ایک بیج ہے چھوٹا سا بیج آتا ہے اس میں سے اتنا بڑا درخت کون نکال کے لے آتا ہے، اس درخت کے اوپر پھول کون لگاتا ہے، ان میں رنگ کون بھرتا ہے، ان کے اندر ذائقہ اور خوشبو کون پیدا کرتا ہے، تو اس سارے نظام کو دیکھو اور دیکھنے کے بعد اس کے بنانے والے کو اور اس کے چلانے والے کو پہچان، وفی انفسکم اپنی ذات کو بھی دیکھو، تمہارے اندر بھی بے شمار نشانیاں، تم دیکھو تو صحیح، اور تو کرو کہ ایک پانی کا قطرہ اس پہ ہم نے کیسی مصوری کی، کیسی اس کے اندر ہم نے تصویر بنا دی، کیسا خوبصورت انسان بنا کے لا کے کھڑا کر دیا اس کو، پھر وہ بچہ چھوٹا سا نہ بات سمجھا سکتا ہے، نہ بیٹھ سکتا ہے، نہ اٹھ سکتا ہے، نہ چل سکتا ہے، کرتے 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 اس کو اتنا جوان کون بنا دیتا ہے، اس کو کون اس کو بڑا کرتا ہے، تو تمہارے اپنے اندر بے شمار نشانیاں ہیں، ایک لقمہ کھاتے ہو اس لقمے کو اس لقمے تک پہنچنے نہیں، یہ لقمہ منہ تک پہنچنے میں کتنی پیچھے محنت ہوئی ہے، کبھی آدمی نے غور کیا اس پہ سوچا ہے، کتنے ذمہ دار ہیں جنہوں نے راتوں کو دنوں کو جاگ جاگ کے انہوں نے پھل چھلائے، بیج ڈالے، پانی لگائے، فصلیں تیار ہوئیں، پھر اس کے بعد اس کو کاٹا، پھر کہا، پھر منڈیوں میں اس کو پہنچایا، پھر منڈیوں سے گھروں میں آیا، پھر وہاں ان کو لے کے پیسنے والوں نے پیسا، پھر دھویا، کاٹا، پکایا، اتنی محنت کر کے پھر کہ جی ایک لقمہ ہم نے پیٹ میں ڈالنا ہے، اس ایک لقمے کے پیچھے کتنی محنت ہوئی، اچھا پھر اللہ نے کتنا اچھا عجیب نظام بنا دیا کہ جی لقمہ آدمی زمین جیسے پلیٹ سے رکابی سے اٹھاتا ہے، منہ میں ڈالنے لگتا ہے، پہلے ہاتھ لگاؤ، ہاتھ لگا کے دیکھو اس کو، بلکہ اس سے پہلے آنکھ دیکھتی ہے کہ یہ چیز اپنے نہیں، یہ چیز جو ہے نا یہ ذرا خراب ہے، یہ اس کی یہ ٹھیک نہیں نظر آ رہی، اس کا تو یہ نقصان دہ ہوگی، آنکھ بتا دیتی ہے اس کو کہ دیکھو یہ چیز تمہارے لیے ٹھیک نہیں ہے، پھر اس کے بعد دوسرا اگلا کیا ہے کہ ہاتھ لگاؤ، یہ زیادہ گرم ہے، تھوڑا سا ٹھہر جو ذرا، اس کے بعد اچھا ٹھیک بھی ہے لیکن ذرا چپکاہٹ ہے اس کے اندر، کچھ پرانی ہو گئی یا خراب ہو گئی، نہیں اس کو یہ نہیں کھانے کے قابل نہیں، اس کو ہاتھ بتائیں گے، اس کے بعد جب یہاں تک لے کے جاتا ہے تو ناک بتاتی ہے، نہیں اس میں تو بدبو آ رہی ہے، یہ تو کیا بات ہے، وہ خراب تو نہیں ہوگی، کل کی تو نہیں پڑی ہوئی تھی چیز، تو ناک بتا رہی ہے اس کی، اس کے بعد پھر بھی نہیں سمجھ آئی، پھر منہ کے اندر رکھا تو ذائقہ اس کا بدل گیا ہوا ہے، تو چار پانچ اللہ نے راستے میں اس کی رکاوٹیں کھڑی کر دی، کیونکہ اس کے پیٹ میں کہیں یہ نقصان دہ چیز نہ چلی جائے، لیکن بندے کے ذمہ ایک کام کر دیا، چھوٹا سا کام کہ دیکھو بس ایک کام تم نے کرنا ہے، باقی سارا ہم کریں گے، پیٹ میں چلا گیا، اس کے بعد اس کو خون میں پہنچانا، اس کو جسم کی جہاں جو ضرورت ہے وہاں تک اس کو پہنچانا، یہ سب نظام اس کا اوپر والے کا چلتا ہے، ہمارے ذمہ صرف ایک چھوٹا سا بیچ میں کام کر دیا، وہ کیا کیا، یہ دیکھو حلال منہ میں ڈالنا، حرام نہ ڈالنا، بس باقی سارے کام ہم کریں گے، ہمیں صرف چھوٹا سا کام دے دیا کہ حلال لقمہ ڈالنا، حرام نہ ڈالنا، ورنہ دنیا میں تو شاید پیٹ تمہارا بھر جائے گا لیکن ہمیشہ کی زندگی تمہاری خراب ہو جائے گی، اس کا نقصان ہو جائے گا، اور یہاں بھی اس کی نوسط پڑے گی، یہاں بھی اس کی پریشانی آئے گی تمہارے اوپر، تو تمہارے اپنے اندر بے شمار نشانیاں ہیں، تو میرے بھائیو بزرگو یہ ساری کائنات کا نظام اللہ نے بنایا، اس میں جیسے اس کیا کہ دو مقصد، ایک تو انسان کی ضرورتیں ہیں ان کو دیکھو، اور دوسرا یہ کہ اس سے اس کے بنانے والے کو، اس کے چلانے والے کو پہچانو، اور پہچاننے کے بعد ہاں اس کی بندگی، اس کی اطاعت پہ آ جاؤ۔ اچھا اگلا سوال یہ ہے کہ انسان کو کس لیے اللہ نے پیدا کیا، انسانوں کو اللہ نے کس لیے پیدا کیا، ساری دنیا تو انسان کے لیے پیدا کر دی، تمہیں کس لیے پیدا کیا، میرے بزرگ اور بھائیو ہمیں، یعنی یہاں بہت سارے نوجوان دوسرے ملکوں سے پڑھنے کے لیے آتے ہیں، میں ان سے پوچھو بھی کیا کر رہا، کس لیے آئے ہو یہاں پر، کہ جی میں یہاں پی ایچ ڈی کرنے کے لیے آیا ہوں، अच्छा आपका मकसद क्या है कि जी मैं डॉक्टर बनूंगा फिर लोगों की खिदमत करूंगा। अच्छा आपका मकसद क्या है कि जी मैं यहाँ बिजनेस में उसको सीखने के लिए आया हूँ ताकि मैं अच्छे तरीके से तजारत कारोबार कर सकूँ। तो इंसान अपना मकसद खुद मुतय्यन किए हुए हैं इस वक्त, हालांकि हमें हक नहीं है कि हम अपना मकसद खुद तय करें। देखिए एक आदमी नौजवान है, उसके वालिद साहब उसको एक शहर से लेस्टर से उसे कहते हैं कि भाई आप व्हील से ले जाओ या शिकागो से उसमें चले जाओ, तुम ये रकम ले लो, आने जाने का खर्चा है, वहां ठहरने का खर्चा वो भी तुम ले लो, और चंद दिन के बाद मैं तुम्हें फोन करूंगा फिर तुम वापस आ जाना। अब वो लेस्टर से चला है व्हील जाने के लिए, तो क्या ख्याल है वो पैसे लेके चल पड़ेगा या कुछ पूछेगा बाप से? क्यों जी, पूछेगा कि नहीं? क्या पूछेगा वाले से जी, क्या करना है मुझे? तो वाले से पूछेगा ना जी, खुद तो तय नहीं करेगा कि मुझे क्या करना वहां जाके। क्योंकि वाले से भेज रहे हैं वही वापस बुलाएंगे, खर्चा भी सारा वही उठा रहे हैं, तो उनसे पूछा जाएगा कि आप मुझे क्यों भेज रहे हैं। हाँ, जिस मकसद के लिए वाले साहब ने भेजा उसको करते हुए साथ के साथ आदमी को वहां सैर कर लेता है, कोई दोस्तों से मिल लेता है, उसको मना नहीं किया जाएगा। ठीक है, अब हमें से कोई कह सकता है कि वो दुनिया में खुद आया है? कोई कह सकता है कि वो खुद आया, उसने चाहा इसलिए दुनिया में आ गया? कोई एक भी ये नहीं कह सकता। एक जात ने भेजा है, एक जात ने हमें पैदा किया है, अल्लाह ने हमें बनाया है। अच्छा, हम में से कोई भी दुनिया छोड़ के जाना नहीं चाहता, लेकिन फिर भी जाना पड़ता है यहाँ से, तो बुलाने वाला बुला भी लेता है हमें। बीच में जितनी जरूरतें हैं वो भी सारी, क्योंकि हमने तो ये निजाम नहीं बनाया, किसी और ने हमारे लिए निजाम बनाया है, हमारे खाने पीने लिबास सब चीजों का, जरूरतों का निजाम उसने बनाया है। तो अब इसलिए मैंने शुरू में अर्ज किया कि हमें इसका हक नहीं है कि हम अपना मकसद खुद तय करें, हमें उसी जात से पूछना होगा कि आप बताइए आपने हमें क्यों भेजा। फिर कभी हमने पूछा उससे, उसने एक निजाम बना दिया है कि ठीक है तुम बराह रास्त अल्लाह से नहीं पूछ सकते हो, लेकिन ये हमारे नुमाइंदे हैं अंबिया कराम, इनसे जाके पूछो। और फिर हजूर सल्लल्लाहु अलैहि वसल्लम ने नबूवत को खत्म कर दिया, एक किताब दे उतार दी, उस किताब को उसमें अल्लाह ने सारी चीज समझा दी कि तुम्हें हमने किस लिए भेजा, किस लिए पैदा किया। अल्लाह पाक ने एक निजाम बना दिया। तो इंसान को अल्लाह ने तीन मकसद दिए, इंसान को बहसियत तीन मकसद के लिए भेजा। पहला मकसद अल्लाह पाक ने इसको दिया है वो इबादत, وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, हमने जिन और इंसानों को अपनी बंदगी के लिए पैदा किया है, अपनी इबादत के लिए पैदा किया है, ये पहला मकसद है। तुम अल्लाह के बंदे बन के, अल्लाह के बंदे बन के जिंदगी गुजारो। अब्दियत और इबादत, इबादतें बड़ी बड़ी चार हैं, नमाज है, रोजा, जकात, हज, ये बड़ी बड़ी इबादतें हैं। हज जिंदगी में एक दफा, और वो भी सिर्फ साफ इस्तेदात पर। जकात साल में एक दफा, और वो भी साफ इस्तेदात पर। रोजा सब मुसलमानों पर, लेकिन साल में एक महीना। नमाज एक ऐसी इबादत है जो अल्लाह ने हर मुसलमान पे, औरत मर्द, जवान है, बूढ़ा है, मरीज है, तंदुरुस्त है, सफर में है, मुकीम है, शहर में है, देहात में है, हर हाल में उस पर पांच वक्त की नमाज अल्लाह ने फर्ज की, और दिन में पांच दफा फर्ज की। ये अल्लाह पाक ने बुनियादी इबादत नमाज बनाई। अब नमाज है कि जो शख्स नमाज का एहतमाम करता है अल्लाह पाक उसको कबूल है, अल्लाह पाक उसको अपनी जिम्मेदारी पर जन्नत में दाखिल करेंगे। جو شخص نماز کا اہتمام کرتا ہے اللہ پاک اس کی روزی میں برکت دے دیتے ہیں، جو نماز کا اہتمام کرتا ہے اللہ پاک اس کو پل صراط پر سے کونتی بجلی کی طرح گزار دیں گے۔ تو مسجد میں نماز کا اہتمام کرنا، جو وضو کر کے مسجد کی طرف کو چلتا ہے، ایسے ہے جیسے احرام باندھ کے حج کے لیے جا رہا ہو۔ ہر قدم پہ اللہ نیکیاں دیتے ہیں، گناہ معاف کرتے ہیں۔ یہ مسجد ہر متقی کا گھر ہے، مسجد نبیوں کے بیٹھنے کی جگہ ہے، مساجد مجالس الانبیاء نبیوں کے بیٹھنے کی جگہ ہے مسجد۔ مومن اور مسجد ایسے ہے جیسے مچھلی اور پانی، مچھلی پانی کے بغیر تڑپنا شروع ہو جاتی ہے، ایسے ہی مومن جو ہے وہ مسجد میں ہوتے ہیں۔ کہ بعض لوگ مسجدوں کے کھوٹے ہوتے ہیں، بیمار ہو جائیں تو فرشتے ان کی عیادت کے لیے آتے ہیں، کسی کام سے نکلے تو فرشتے ان کی مدد کرتے ہیں۔ تو مسجد نماز کا اہتمام کرنا، تو پہلا مقصد عبادت ہے۔ عبادت میں سب سے بنیادی عبادت نماز ہے، اس میں فرض نماز تو پانچ ہیں، اس کے ساتھ ساتھ سنتیں ہیں، فطر ہیں، نفل نمازیں ہیں۔ نفل میں بھی بعض نوافل ایسے جن کا وقت مقرر ہے، تہجد، اشراق، چاشت، عوابین، بعض نوافل ایسے جس کا کوئی وقت مقرر نہیں ہے، صلاۃ الحاجت ہے، تحیت المسجد ہے، تحیت الوضو ہے، صلاۃ التوبہ ہے، بہت سارے اللہ نے مختلف عنوان دے دیے اللہ سے مانگنے کے، اللہ سے لینے کے۔ کہتے نمازی شہنشاہ کا دروازہ کھٹکھٹاتا ہے، اور جو دروازہ کھٹکھٹاتا رہتا ہے یقیناً وہ دروازہ کھلتا ہے۔ اللہ کے صحابہ کرام کوئی مشکل آ جاتی تھی نماز کی طرف کو چلتے تھے، نماز کی طرف کو دوڑتے تھے۔ آپ صلی اللہ علیہ وسلم گھر تشریف لائے، پوچھا کچھ کھانے کو ہے، کہا جی کچھ نہیں۔ آپ مسجد میں تشریف لے گئے، جا کے نماز پڑھی، دعا مانگی، پھر واپس پوچھا کہ کچھ ہے کھانے کو، جی کچھ نہیں۔ پھر مسجد میں تشریف لے گئے، پھر نماز پڑھی، پھر دعا مانگی، تین چار دفعہ اس طرح ہوا۔ جب واپس تشریف لائے، پوچھا کچھ ہے، کہ جی ہاں، حضرت عثمان رضی اللہ نے ایک دودھ کا پیالہ بھجوایا ہے اور کہا ہے کہ اگر کبھی گھر میں اس طرح کی حالت ہو جایا کرے تو ہمیں بتا دیا کرو۔ روئے کہ نہیں بھائی، ہم تو اللہ سے مانگیں گے، تو جو حاجت آئے گی ہم اللہ سے مانگیں گے۔ نماز کو بڑھیا بنانا، نماز کو بنانا، دیکھیں نماز راستہ ہے اللہ کے خزانوں سے لینے کا، اللہ کے خزانوں سے لینے کا۔ لیکن نماز نماز ہو، ایک ہے نماز کی شکل، نماز کی تصویر، ایک ہے نماز کی حقیقت۔ روٹی کی تصویر سے آدمی کا پیٹ نہیں بھرتا، روٹی بولتے رہنے سے اس کا پیٹ نہیں بھرتا جب تک وہ اپنی اصلی شکل میں نہیں آئے گی۔ گائے کے لفظ، گائے کی تصویر سے آدمی کو وہ منافع نہیں ملتے جو گائے سے متعلق ہے جب تک گائے اپنی اصل شکل میں موجود نہ ہو۔ اسی طرح ایک ہے نماز کی شکل، ایک ہے نماز کی حقیقت تک پہنچنا۔ ہم نماز پڑھ رہے ہیں الحمدللہ، اس پہ ہم اللہ کا شکر ادا کریں، اللہ نے توفیق عطا فرما دی ہے، شکر بھی ضروری ہے اس میں، لیکن اس نماز پہ محنت کرنے کی ضرورت ہے کہ آدمی نماز ایسی بڑھیا بن جائے، ایسی جاندار ہو جائے نماز، کہ جب بھی اس کو کوئی حاجت پیش آئے نماز پڑھے، اللہ سے مانگے، اللہ سے لے۔ اللہ نے بہت اونچا ہمیں عمل دیا ہے، لیکن نماز کو نماز بنانے کے لیے محنت کرنی پڑتی ہے۔ نماز کب نماز بنے گی؟ اس کے اندر کچھ خوبیاں پیدا ہو جائیں، کچھ صفات پیدا ہو جائیں، پھر یہ نماز نماز شمار ہوگی۔ اس میں چار پانچ چیزیں اگر آ جاتی ہیں تو واقعتاً یہ نماز شمار ہوگی اور نماز جاندار ہوگی، اور جس کی نماز جاندار ہوگی اس کی زندگی شاندار ہو جائے گی، اس کی زندگی بہترین ہو جائے گی۔ پھر نماز آدمی کی باقی ساری زندگی کے ٹھیک ہونے کا ذریعہ بن جاتی ہے، اگر نماز ٹھیک ہوگی، کہ نیکیاں برائیوں کو ختم کر دیتے ہیں۔ نماز ہر فوش، ہر بری حرکت سے روک دے گی آدمی کو، اللہ نے اس میں یہ خاصیت رکھی ہے۔ اب نماز میں کیا خوبیاں ہوں؟ عبادت تب عبادت بنے گی۔ پہلی بات اس میں یہ ہے کہ نماز آدمی، اس میں یقین ٹھیک ہو آدمی کا،
ला इलाहा इल्लल्लाहु मुहम्मदुर रसूलुल्लाह, ये कलमे के बोल हैं, कलमे के अल्फाज हैं, लेकिन ये कलमा अपनी हकीकत के साथ दिल में उतरे हैं। ला इलाहा इल्ला, कि अल्लाह के अलावा कोई पैदा करने वाला नहीं है, अल्लाह पाक के अलावा कोई नफा और नुकसान देने वाला नहीं, इज्जत और जिल्लत देने वाला अल्लाह के अलावा कोई नहीं। हालात अल्लाह के इरादे से आते हैं, चाहे वो एक फर्द पे हालात आते हैं, चाहे एक कौम पे आते हैं। महंगाई या सस्ता होना, इसका फैसला आसमानों पे होता है। अमन मिलेगा या जंग मुसल्लत होगी, इसका इरादा भी आसमानों से होता है। इज्जत का हाल मिलेगा या जिल्लत हासिल होगी, इसका फैसला भी अल्लाह के इरादे से होता है। तो कायनात को बनाने वाले एक अल्लाह है, और उनमें जो कुछ है, जो खूबियां, जो खासियतें रखी हैं, वो अल्लाह ने रखी है। सारी दुनिया के लोग मिल जाएं, किसी आदमी को नफा देना चाहें, नहीं दे सकते जब तक आसमान वाले से उसका फैसला ना हो। और सारी दुनिया के लोग मिलकर किसी को नुकसान पहुंचाना चाहें, नहीं पहुंचा सकते जब तक अल्लाह का इरादा ना हो, अल्लाह का फैसला ना हो। अल्लाह को पहचानना, अल्लाह को पहचानना और उस अल्लाह की बंदगी, उस अल्लाह की इबादत करना, अल्लाह पे यकीन करना कि अल्लाह के अलावा किसी के हाथ में कुछ नहीं, किसी के हाथ में कुछ नहीं है। ये भूख अल्लाह की तरफ से आई है, और भूख दूर भी अल्लाह के इरादे से होगी। ना हम खाने की तरफ को दौड़ेंगे, ना हम लोगों की तरफ को दौड़ेंगे जिनके पास उसका इंतजाम है। उस मौके पर अल्लाह के हुक्म को पूरा करेंगे, उस हुक्म के पूरा करने पर अल्लाह हमें कामयाब करेंगे। बीमार अल्लाह की तरफ से आती है, फैजा मरीज तो फहू यशफीन, मैं बीमार होता हूँ वो अल्लाह ही मुझे तंदुरुस्त करता है। बीमारी भी उसकी तरफ से आती है, सेहत और तंदुरुस्ती भी उसी अल्लाह के इरादे से मिलती है। तो इस पर यकीन करना कि सारे हालात सीखे बगैर पढ़ी जाए, जो नमाज इन खूबियों के बगैर होगी, उस खाली नमाज से वाकई कुछ नहीं होगा। हालांकि देखिए, चौराहे का सिपाही है, आजकल तो ये इशारे लग गए ना जी, लाल सबज बत्तियां लग गई। पहले आप भी किसी जगह होगा, चौराहे में, चौक में उसका ट्रैफिक का सिपाही खड़ा होता था, वो ट्रैफिक को अपने हाथों से रोकता था, भाई इसको रोक दिया, इसको चला दिया, फिर उसको रोक दिया, फिर इसको चला दिया। उससे जाके कोई पूछे कि भाई ये तुम हाथों पैरों को हरकत दे रहे हो, इससे क्या होता है, तो वो क्या बताएगा कि देखो मैं यहाँ चौक पर जो खड़े होके ये जो इस तरह से हाथों को अपने हरकत दे रहा हूँ, इसके पीछे एक निजाम है, मेरी एक हुकूमत है, उसने मुझे हुक्म दिया, इसलिए मैं यहाँ खड़ा हूँ उसके हुक्म की वजह से। और जब महीना खत्म होगा, एक महीना मैं इस तरह से चलूंगा, तो मुझे इतनी तनख्वाह मिलेगी, उससे मेरे कपड़े, मेरे जूते, मेरी बीवी, मेरे बच्चों की जरूरतें पूरी होंगी, तो मैं उसके हुक्म की वजह से यहाँ खड़ा हूँ। तो क्या हम ये नहीं कह सकते कि जिस अल्लाह ने इस कायनात को बनाया, उसने मुझे ये हुक्म दिया है कि देखो यूं अल्लाह अकबर कहो, यूं कयाम करो, यूं रुकू में जाओ, यूं सजदा में जाओ। जैसा उस सिपाही को यकीन है कि मेरी इन हाथों पांव की हरकतों से मेरी पूरे महीने की जरूरतें पूरी होंगी, तो क्या हमें इस नमाज पे यकीन है कि इस नमाज पे जो हम हाथों को, पांव को, जुबान को हम जो हरकत देंगे, जिस तरह अल्लाह चाहते हैं, जिस तरह अल्लाह के रसूल ने बताया है, तो इस पे अल्लाह हमारे दुनिया और आखिरत के काम बनाएंगे? उस सिपाही से भी थोड़ा यकीन। तो यकीन होना कि अल्लाह करते हैं और अमाल पे करते हैं। और फिर दूसरी सिफत क्या है कि इस नमाज को आदमी हुजूर वाला तरीका सीख के पढ़े। एक देहाती आया, उसे नमाज पढ़ी, नमाज पढ़ के जाने लगा, अल्लाह के रसूल ने बुला लिया, वह के इर्जे वापस जाओ।
صلی نماز پڑھو، تم نے نماز نہیں پڑھی۔ انہوں نے دوبارہ نماز پڑھی، پھر جانے لگے، نہیں جاؤ واپس جاؤ، نماز پڑھو، تم نے نماز نہیں پڑھی۔ اس طرح تین چار دفعہ ہوا، آخر میں انہوں نے کہا یا رسول اللہ میں اس سے اچھی نماز نہیں پڑھ سکتا، میں اس سے بڑھیا نماز نہیں پڑھ سکتا۔ پھر آپ نے ان کی غلطی بتائی کہ تم اس بات کا خیال رکھو، پھر تمہاری نماز ٹھیک ہوگی۔ اچھا وہ صحابی اس کو سمجھتے تھے کہ نماز وہی ہوگی جس کو اللہ کے رسول کہیں گے نماز، جس کو میں کہوں نماز ہے وہ نہیں، جس کو اللہ کے رسول کہیں گے وہ نماز ہوگی۔ تو حضور کا طریقہ سیکھ، اس کے یقین کے ساتھ، اللہ پہ یقین کے ساتھ حضور کا طریقہ سیکھ کے نماز پڑھے۔ اب یہ طریقہ کہاں سے سیکھے گا؟ اس کے لیے علماء کرام کی خدمت میں حاضر ہونا، ان سے جا کے مسائل پوچھنا، ان سے جا کے آدمی اس کو نماز کو سیکھے۔ اپنے محلے میں، اپنی بستی میں جو امام صاحب ہیں، جو مسجد میں عالم ہیں، ان کے پاس آدمی جائے، کو جی میری نماز سنیں، میری نماز دیکھیں، میرا وضو دیکھیں، میرا مجھے استنجے کا طریقہ بتائیں، مجھے غسل کا طریقہ بتائیں، مجھے پاکی کے اصول بتائیں، مجھے ناپاکی سے بچنے کے آداب بتائیے۔ تو علماء کے پاس جا کے آدمی اس کے مسائل سیکھے، اس کے احکامات سیکھے۔ تو دوسری چیز حضور والا طریقہ ہو، یقین ٹھیک ہو، حضور والا طریقہ ہو، تب نماز نماز بننا شروع ہوگی۔ تیسری بات کیا ہے کہ نماز میں جو اللہ نے وعدے کیے ہیں ان وعدوں اور خبروں کا یقین ہو، ان کے شوق کے ساتھ پڑھے، ان کے شوق کے ساتھ پڑھے۔ کہ جیسے عرض کیا کہ جو شخص نماز کا اہتمام کرے گا اللہ اس کی روزی میں برکت دے گا، اور یقینی بات ہے جب ہم نماز کا اہتمام کریں گے اللہ روزی میں برکت دیں گے، اس یقین کے ساتھ پڑھے۔ جو نماز کا اہتمام کرے گا اللہ اس کو اپنی ذمہ داری پر جنت میں داخل کرے گا، یقین ہونا کہ اس نماز پہ اللہ، مجھے حدیث میں آتا ہے نا کہ جو شخص نماز کا اہتمام کرتا ہے اللہ پاک اس کو پانچ طرح سے اعزاز و اکرام کرتے ہیں، دنیا میں، موت کے وقت، قبر میں، حشر میں، آخرت میں، یعنی ہر جگہ کے حالات اس نماز کی برکت سے اللہ ٹھیک کر دیں گے۔ اور جو شخص نماز میں سستی کرتا ہے اس کے سیکھنے میں، پڑھنے میں، ہر چیز اس میں سستی کرتا ہے، تو اب کیا ہوگا کہ 15 طریقے سے پریشانی آئیں گی، دنیا میں، موت کے وقت، قبر میں، حشر میں، آخر میں، ہر جگہ پریشانی آئیں گی۔ اب نماز کا اہتمام کیا ہے؟ نماز کا اہتمام کیا ہے؟ ایک صاحب سے پوچھا کہ بھائی آپ نماز پڑھتے ہیں؟ کہ جی ہاں الحمدللہ نماز تو پڑھتا ہوں۔ اچھا نماز گھر میں پڑھتے ہو مسجد میں؟ جی گھر میں۔ کہ مسجد میں پڑھا کرو۔ پھر پوچھا کہ اچھا مسجد میں پڑھتے ہو تو مسجد میں اہتمام کیا ہے، کسی اگلا قدم کیا ہے، کہ تکبیر اللہ کے ساتھ پڑھتے ہو یا اس کے بغیر؟ کہ جی اس کے بغیر ہی، کہنے تکبیر اللہ کے ساتھ پڑھا کرو۔ اگلے قدم کیا ہے؟ یہ سب اہتمام کی درجے ہیں اس کے۔ اس سے اگلا قدم کیا ہے کہ اچھا یہ بتاؤ کہ وضو گھر میں کر کے آتے ہو یا وضو یہاں آگے کرتے ہو؟ کہ جی وضو تو یہیں آگے کرتا ہوں۔ نہیں، وضو گھر میں کر کے آیا کرو، زیادہ اہتمام ہو۔ جو وضو کر کے گھر سے نماز کے لیے مسجد کو چلے گا وہ ایسے جیسے احرام باندھ کر حج کے لیے جا رہا ہے۔ اچھا تو یہ بتاؤ سنتیں گھر میں پڑھ کے آتے ہیں مسجد میں آ کے پڑھتے؟ کہ جی وہ تو مسجد میں ہی آ کے پڑھتا ہوں، یہ سنتیں گھر میں پڑھ کے آیا کرو۔ وضو بھی گھر میں، اچھا سنتیں بھی گھر میں پڑھ کے آؤ۔ تو ابھی اہتمام کے درجے ہیں کہ آدمی کتنا اس کا اہتمام کرتا ہے۔ اچھا اذان سے پہلے مسجد میں پہنچ جاتے ہو یا اذان کے بعد پہنچتے ہو؟ کبھی اکثر تو اذان کے بعد پہنچتا ہوں۔ نہیں، اذان سے پہلے آیا کرو مسجد میں، اور اہتمام ہو گیا، اور اہتمام ہو گیا۔ تو نماز کا اہتمام کرنا، وہاں یہ جو شخص نماز کا اہتمام کرتا ہے، صرف پڑھنا کافی نہیں ہے، ایک درجہ ہے۔ تو نماز کا اہتمام، یہ سب اہتمام کے درجے ہیں۔ تو نمازوں کا اہتمام کرنا، یقین کے ساتھ پڑھے، حضور والا طریقہ سیکھ کے پڑھے، فضائل کے شوق کے ساتھ پڑھے، اور اللہ کو راضی کرنے کے لیے پڑھے۔ اللہ کو راضی کرنے کے لیے کہ مجھے کچھ نہیں، کوئی جذبہ نہیں کھونے۔ دیکھو ان اللہ اور اللہ کے رسول کی بتائی خبروں پہ یقین ہونا تو ضروری ہے، لیکن اس کی نیت نہیں کریں گے، نیت اس لیے نہیں پڑھیں گے کہ نماز سے مجھے روٹی ملے گی۔ یہ نماز پڑھنی اس لیے کہ اللہ راضی ہو جائے، اللہ راضی، باقی اس کا وعدہ ہے، اس کی خبر ہے، اس کے رسول کی بتائی ہوئی خبر ہے، وہ پکی ہے، اس پہ ہمیں یقین ہے۔ تو اللہ کو راضی کرنے کے لیے نماز کا اہتمام کریں گے، اور اللہ کے دھیان کے ساتھ، اللہ پاک کے دھیان کے ساتھ، انت عبد اللہ کانک ترا، تو نماز ایسی عبادت ایسے کرو جیسے تم اللہ کو دیکھ رہے ہو، اور کم از کم اس کا تو انتظار رکھو کہ اللہ تمہیں دیکھ رہا ہے. تو نماز اللہ کے دھیان کے ساتھ پڑھنی. جب آدمی اللہ اکبر کہتا ہے نماز میں شان داخل ہوتا ہے تو اللہ پاک بندے کی طرف متوجہ ہو جاتے ہیں. یہ پڑھتا ہے الحمدللہ رب العالمین تو اللہ جواب میں کہتا ہے حمدنی عبدی, میرے بندے نے میری تعریف بیان کی ہے, میری تعریف کی ہے. تو یہ کہتا ہے الرحمن الرحیم, اللہ کہتے ہیں میرے بندے نے میری ثنا بیان کی ہے. یہ کہتے ہیں مالک یوم الدین, اللہ کہتے ہیں میرے بندے نے میری بزرگی بیان کی ہے. پھر یہ کہتا ہے ایاک نعبد و ایاک نستعین تو اللہ جواب میں کہتے ہیں ہاں یہ نصف میرے لیے ہے اور نصف میرے بندے کے لیے, عبادت میرے لیے اور مدد اور استعانت میرے بندے کے لیے. تو نمازی اللہ سے باتیں کرتا ہے, نمازی اللہ سے باتیں کرتا ہے. جو شخص اللہ سے باتیں کرنا چاہے وضو کر کے مسلے پہ آگے کھڑا ہو جائے اللہ سے باتیں کرنا چاہے, اور جو چاہے کہ اللہ پاک اس سے باتیں کرے تو وضو کر کے قرآن کھول لے اللہ پاک اس سے باتیں کرے گا. اب عظمت سے نماز کو پڑھنا, وقار سے پڑھنا, قیام میں کیسے کھڑے ہونا ہے, رکوع کیسے کرنا ہے, سجدہ کیسے کرنا ہے, کس دھیان کس عظمت کے ساتھ کرنا. سجدے میں جب آدمی جاتا ہے یعنی سب سے زیادہ انسان کو بندے کو جو قرب ہوتا ہے اللہ کا وہ سجدے کی حالت میں ہوتا ہے. سجدے میں وہ اللہ پاک کے انتہائی قریب ہے اس کا استظہار ہونا. تو نماز بنانی پڑے گی, یہ سب محنت ہے. اب یہ ساری خوبیاں نماز میں کیسے آئیں گی, یقین کیسے حاصل ہوگا, کیسے یقین ملے گا, اس کے لیے میرے بھائیوں بزرگوں روزانہ ایمان کی دعوت دینا, روزانہ آخرت کے تذکرے کرنا. یہ جو کہتے ہیں نا روزانہ ڈھائی گھنٹے دو گھر گھر ملاقاتیں کرو, اس نیت سے کہ میرا یقین مضبوط ہو جائے, میرا ایمان پکا ہو جائے, اس لیے میں جا کے اوروں کو بھی دعوت دوں گا. تو ایمان کی باتیں, ایمان کے تذکرے کرنا. اس وقت ہمارے جو ایمان جو دلوں میں اترتا ہے نا جی, وہ چار راستوں سے اترتا ہے. آنکھ کا دیکھنا, کان کا سننا, دماغ کا سوچنا اور زبان کے بول, یہ چار راستے ہیں جس سے دل متاثر ہوتے ہیں, دل کے اندر یقین اترتا ہے. ایک حوض ہے جس میں تین راستوں سے تو صاف پانی آ رہا ہو, ایک راستے سے گدلا پانی آ رہا ہو, تو حوض میں کون سا پانی جمع ہوگا؟ گدلا پانی جمع ہوگا. تو چاروں راستوں کو صحیح رخ پہ استعمال کرنا ہوگا. آنکھ ایمانی نگاہ سے استعمال ہو. یہ چھوٹا سا بیچ, اتنا بڑا درخت کس نے بنا دیا؟ اللہ اکبر, اللہ نے بنایا. آنکھ اسے دیکھ, یہ سورج کون نکال رہا ہے؟ ایک ایک یہ پھول کس نے پیدا کیا ہے؟ اس میں رنگ کس نے چڑھا دیا؟ اللہ نے کیا. تو اللہ کی طرف منسوخ کرنا ہے. نگاہ ایمانی نگاہ ہو, بول ایمان والے بول. ایک آدمی یوں کہتا ہے کہ پھول کتنا خوبصورت ہے, یہ گلاب کا پھول کتنا خوبصورت ہے, اور ایک آدمی یہ کہتا ہے کہ دیکھو اللہ نے کتنا خوبصورت پھول پیدا کیا ہے. دونوں میں فرق ہے کہ نہیں؟ یہ ایمانی بول ہے اور وہ ایک عام آدمی کا بول ہے. ایمانی بول ہے کہ ایک ہے ماشاء اللہ تیرا, یعنی ایک آدمی کہتا ہے تیرا بیٹا تو بہت خوبصورت ہے, اور دوسرا کیا کہتا ہے ماشاء اللہ اللہ نے تمہیں کیسا خوبصورت بیٹا دیا ہے. فرق ہے کہ نہیں دونوں میں؟ اللہ کی طرف منسوخ کرنا, آخرت کی طرف کو منسوخ کرنا, جنت کے تذکرے, جہنم کے تذکرے, کھانے کے لیے بیٹھنا, الحمد, ہر بول ہمارا بسم اللہ وبارکت اللہ. اللہ کے نام سے بھی اللہ نے مجھے دیا ہے, کھانا کھا لیا, الحمدللہ الذی اطعمنا وسقانا وجعلنا مسلمین. یہ ساری تعریفیں اللہ کے لیے جس نے ہمیں یہ کھانا دیا ہے, اسی طرح سے ایک آدمی بیت الخلاء جا رہا ہے تو اللہم انی اعوذ بک من الخبث والخبائث, باہر نکل رہا ہے غفرانک الحمدللہ الذی عافانی, کہ اللہ نے مجھے جو ہے اس میں سے اس گندگی سے نجات عطا فرما دی.
कपड़ा पहन रहा है, कपड़ा पहनते हुए कौन सी दुआ पढ़नी है, कपड़ा उतारते हुए कौन सी दुआ पढ़नी है, तो अल्लाह की तरफ आदमी हर बोल उसका अल्लाह की तरफ को उसको मुखातिब करे। सूरज निकल रहा है, अल्हम्दुलिल्लाहिल्लज़ी अकालना यौमन हाज़ा वलम युहलिकना बिज़नूबिना, ये दिन हमें अल्लाह ने दिया है, सारी तारीफ उस अल्लाह के लिए है जिसने हमें ये दिन दिया और हमें कल के गुनाहों की वजह से हलाक नहीं किया। सूरज गुरूब हो रहा है, اللهم هذا اقبال ليلك وادبار نهارك وصوات دعائك فاغفر لي، اے اللہ تیری رات جا رہی ہے، تیرا دن آ رہا ہے، تیرے مؤذنین کی اذانیں بلند ہو رہی ہیں، تو مجھے معاف کر دے، یہ رات تو نے دی، یہ دن تو نے دیا۔ ٹھیک آ گئی، الحمد للہ رب العالمین علی کل حال ما کان، یہ ساری تعریفیں اللہ کی۔